नमस्कार, म जया लोइटेल। साहस रेडियो कार्यक्रममा तपाईँलाई स्वागत छ। आज साहसको 19 भाग हो। यो कार्यक्रममा हामी नेपालमा भएको 10 वर्षे सशस्त्र द्वन्द्वका बेला र त्यसपछि पनि द्वन्द्वकै कारण महिलाले भोगेका भोगाइलाई समेट्छौँ। यो कार्यक्रम द स्टोरी किचनले काठमाडौँमा उत्पादन गर्छ। 10 वर्षे सशस्त्र द्वन्द्वका बेला 18,000 नागरिक मारिए, 1,600 भन्दा बढी व्यक्ति बेपत्ता पारिए। त्यस्तै द्वन्द्वकै बेला विस्थापित भएका, अङ्गभङ्ग भएका, अपहरणमा परेका नागरिकको तथ्याङ्क पनि सरकारसँग छ। त्यही द्वन्द्वका बेला कति महिलामाथि यौनजन्य हिंसा भयो, कति बलात्कारका घटना भए भन्ने तथ्याङ्क चाहिँ राखेको पाइँदैन। तर वास्तविकता अर्कै छ। द्वन्द्वकै बेला यौनजन्य हिंसा र बलात्कार भोग्न बाध्य महिलाहरू अझै पनि न्यायको पर्खाइमा छन्। आज हामीले यसै विषयमा आधारित भएर साहस कार्यक्रम तयार पारेका छौँ। अबको आधा घण्टा हामीसँगै रहनुहोला।
असार 18 गते हो गरे घटना भएको। अब सालको त अब त्यति यादै आउँदैन। अब घटनाको याद आउँछ, झल्को आउँछ, आफ्नो आवाज आफैतिर आउँछ। अनि झमक्क कालो मान्छे राइफल बोकेको आयो कि जस्तो लाग्ने, डर लाग्ने, त्यो ठाउँमा जान अप्ठ्यारो लाग्ने त्यस्तो अवस्थामा छ। अनि त्यहाँदेखि यता अब उपचार नभइ नहुने बाध्यता भएछ। अनि अलिकतै काम गर्न पनि मिल्दैन, सेतो पानी बग्ने, ढाड दुख्ने, अनि आफ्नो आवाज आफैतिर आउने, धेरै मान्छे बैठा जान नमिल्ने, झ्याउँ लाग्ने, कोही मान्छे बोलायो भने नि टेन्सन बढी लाग्ने। अब यस्तो अवस्था भयो, मुटु भड्किरहने, जहाँ गए पनि मुटु भड्किरहन्छ। बा कमजोर भएर हो, बा टेन्सनले हो, आत्मा भड्केको भड्कै गर्न थालो। र हामीलाई अलिकतै उपचारको समस्याले गर्दाखेरिमा हामीले कोसित भन्ने, कहाँ जाने।
द्वन्द्वका बेला आफूमाथि भएको क्रूर घटनाले उहाँलाई अझै पनि शान्ति मिलेको छैन। हामीले सुरक्षाका कारण उहाँको नाम गोप्य राखेका छौँ। द्वन्द्वका बेला शाही नेपाली सेनाले उहाँलाई घरमै बसिरहेको बेला गिरफ्तार गर्यो। 2060 सालमा शाही नेपाली सेनाको हिरासतमा उहाँमाथि बलात्कार भयो।
राइफलको डाँडले हान्दै नानामाथि शब्दहरू प्रयोग गर्दै मलाई घरबाटै उठाएर ल्याएको। केम भिड त, हामी आमा छोरी थियौँ। मेरो घर अलि यतापट्टि थियो अनि आमाको घर अलि उतापट्टि थियो। आमाले मेरो छोरीको कसुर छैन भन्दाखेरिमा व्रत हुन्छस्, बाठी हुन्छस् भनेर बुढी आमासम्म मलाई धम्की दिने, राइफलको डाँठ तख्ने त्यस्तो अवस्था गराएर मलाई घरबाट ल्याएर अहिले यति वर्ष भइसक्यो। मैले ठाउँ ठाउँ निवेदन पनि दिएकै छु, ठाउँ ठाउँ मैले सङ्घ संस्थासित पनि मैले रोएकै छु, कराएकै छु। र अहिलेसम्म कसैले हाम्रो कुराहरू सुनिदिँदा पनि सुनिदिएन, हामीलाई पीडित हो भन्ने दर्जामा पनि राखिदिएन। ठिकै छ, शान्ति समितिमा पनि अहिलेलाई गरेर 9 चोटि भयो कि 10 चोटि भयो हामीले फारमहरू भरेको। शान्ति समितिले वास्तव्यस्ता नगरेर हाम्रोसित प्रमाण नपुर्याइदिएको हो कि। अब लगनमा नाम त छ भन्ने कसरी छ भनौँ हामी। अहिलेसम्म हामीले 5 रुपियाँ रकम कोहीबाट खान पाएको छैनौँ। हामीलाई उपचार हेरिदिए पनि हामीलाई धेरै हुन्थ्यो भनेपछि म अन्तर्राष्ट्रिय अदालतमा मेरो माग के थियो भनेपछि मेरो हकदारलाई रोजगारी हुनुपर्ने, मलाई उपचार छुट हुनुपर्ने, मलाई डुल्ने घुम्ने मन छ फ्री हुनुपर्ने, मैले 10 लाख रुपियाँ पाउनुपर्ने भनेर मैले अन्तर्राष्ट्रिय अदालतसम्म पुग्दा पनि मैले कुनै ठाउँ सिपकै नलागेको हुनाले कहीँ नगएर घरै अँधेरो खाप्चो लगाएर भिड त बाहिर हिँड्न पनि मलाई कठिन भइरहेको छ। अहिले उपचार गराइदिए पनि हामीलाई धेरै छुट हुन्थ्यो नि, उपचारकै समस्याले हामी मर्नुपर्ने स्थिति भेटियो।
न्याय खोज्दै घर बाहिर निस्कनु भयो कि उहाँलाई घर परिवार र समाजले सहयोग गर्नुको सट्टा उल्टै लान्छना लगायो।
घरबाट त्यही कारणले गर्दाखेरि घरबाट श्रीमानले छोडो, डिभोर्स भयो। अहिले श्रीमान नहुँदाखेरिमा धेरै अप्ठ्यारो पर्न गयो हामीलाई। अब के भयो के भएन यस्तो कुरो गरेर के साध्य छ र अहिलेसम्म हामीले यस्तो अब अन्तर्राष्ट्रिय अदालतसम्म हामीले केस पुर्याउँदा पनि कसैले सुनिदिएन। अब आफ्नो आफ्नो रड मेटेका छन्, काठमाडौँमा थरी थरी बदलिएका छन्, हामीलाई वास्ता बिस्ता केही छैन। अब मृतकलाई र विपत्तालाई राहत दियो, हामीलाई अब यातना पीडितलाई हामीलाई उपचार दिए पनि हामी कति खुसी भएर बस्ने थियौँ। अहिलेसम्म अब अरू अदालतहरू छन् कि हामीलाई अन्तर्राष्ट्रिय अदालतदेखि अरू अदालत राज्य पक्षबाट हामीलाई देखाइदिनु पर्यो, हामी उहाँ जानलाई तयारी छौँ।
जतिसुकै चुनौती बेहोर्नु परे पनि उहाँले हार मान्नु भएन, न्यायका लागि लडि नै रहनु भएको छ। 53 वर्षीय यी महिला न्यायको लडाईँमा अनवरत हुनुहुन्छ।
अहिलेसम्म यति ठाउँ लडे भने पत्तो पनि भएन, अन्तर्राष्ट्रिय अदालतसम्म पुगे। त्यहाँबाट म सरपक्षमा गए, सरपक्षले मुद्दा अब चुनावको बेला खारिज गराइदियो। त्यहाँबाट अहिले म अन्तर्राष्ट्रिय अदालतमा गएको छु र अझै पनि मलाई रातको आश लागेकै छ। तर म जस्ता पीडितहरूलाई रोएको पाप पनि लाग्नै छ राज्यलाई, र अहिले थरी थरी बदलिने अनि यतना पीडितलाई हेर्दै नहेर्ने कुन कति कारणले हो? राज्यबाट केही जवाब पाउने इच्छा पनि थियो र राज्यको एउटा मिटिङमा जाने मेरो ठुलो इच्छा थियो। हाम्रो हक र अधिकार हामी कुनै हालतले छोड्नेवाला छैनौँ। साँखा बुझेर पनि आफ्नो अधिकार लिन सक्छौँ र समयमै केही हेर्ने हो कि हामीले फिल्ड निस्केर त्यही आउनुपर्ने हो। मलाई आशा त्यति नै छ। यो अवस्थामा नचाहिएको हामीलाई कहिले चाहिने हो? हामीले मर्नुपर्ने हो? हाम्रो घर छुटाए, दर छुटाए, न घरको न घाटको बनाए, घाटको भइदिए पनि मृतकले मृतक भत्ता खाँदा हुन् घरको मान्छेले, न अरिखानु न मरिजानु भयो।
न्यायको यो लडाइँमा उहाँ एक्ली भने हुनुहुन्न। द्वन्द पीडित साझा चौतारीकी उपाध्यक्ष गीता रसाइली आफ्नी दिदीमाथि भएको अत्याचारको विरुद्ध आवाज उठाइरहनु भएको छ। 2060 सालमै गीताकी 17 वर्षीया दिदी रिना रसाइलीमाथि तत्कालीन शाही नेपाली सेनाले गरेको बलात्कार र त्यसपछि गरिएको हत्याका विरुद्ध बोल्दा पनि न्याय पाउन नसकेको गुनासो गीताको छ।
म गीता रसाइली, घर चाहिँ काभ्रे जिल्ला पोखरी चौरी 4 मा पर्छ र मेरो दिदीलाई चाहिँ 2060 साल फागुन 1 गते तत्कालीन शाही नेपाली सेनाले सामूहिक बलात्कार पश्चात हत्या गरिएको थियो। र मेरो एकजना दाजु पनि भिडन्तमा परेर राज्यद्वारा नै पारिनु भएको छ। जति बेलादेखि दिदीको हत्या भयो त्यो दिनदेखि एउटा न्यायको अभियानमा छु। 2060 साल फागुन 1 गते चाहिँ रातको 12 बजे मेरो घरमा आर्मी आएको थियो र घरमा कुनै अपरिचित मान्छे आएर ढोका ढकढक गरे। त्यसपछि बुवा तल ढोका खोल्न जान नपाउँदै चाहिँ अब त्यहाँ आर्मीको बुटहरूले चाहिँ ढोका भत्काएर उनीहरू आफै भित्र पसिसकेका थिए र त्यसपछि उनीहरू माथि घरको माथि तलामा गए र जाने बित्तिकै कुनै एकजना व्यक्तिले रिना रसाइली भनेको यही हो समात भनेर उसले इसारा गरे। त्यसको आधारमा चाहिँ दिदीलाई समातेर पिट्दै तल ल्यायो र ल्याएर चरम यातना पछि चाहिँ अब घरको कुनै पनि व्यक्तिहरूलाई त्यहाँ केही बोल्न दिएन। सबैलाई चाहिँ अब घरको प्रत्येक ढोकाहरू थुनेर वा बत्तीहरूको सबैको स्विच अफ गरेर चाहिँ बन्दुक देखाएर माथि घरका अरू सबै मान्छेलाई नियन्त्रणमा लिएको थियो भने तल दिदीलाई चाहिँ चरम यातना र चाहिँ भोलिपल्टको स्थितिलाई हेर्ने हो भने बलात्कार पछि चाहिँ हत्या गरिएको थियो। र बिहान 5 बजे कुनै एउटा गोलीको आवाज आएको थियो। गोलीको आवाज आएपछि उनीहरूले घर छोडेर हिँडे र जब उज्यालो भए, उज्यालो भएर बुवाले हेर्दाखेरि घर पछाडि चाहिँ दिदीको लास थियो र त्यो लासलाई चाहिँ लासमाथि कुनै पनि शरीरमा कपडाहरू थिएनन्, छातीहरू चाहिँ चिथरिएको अवस्थामा कोतरिएको अवस्थामा थियो र यो नाङ्गाबाट रगत बगिरहेको थियो र रुखमा बाँधेर तल जस मृत शरीर मात्र दिदीको चाहिँ थियो त्यति बेला।
घरमा सेना आएको त्यो नै पहिला घटना थियो कि पहिला पनि आउँथे?
सेनाहरू त पहिला पनि आउने, सोधपुछ गर्ने, मानसिक टर्चरहरू दिने त्यो त गर्थे नै, पहिला पनि आउँथे।
60 साल फागुन 1 गतेको राति जुन घटना भयो होइन, 2 गते चाहिँ आन्दोलन सुरु भएको झन्डै 8 वर्ष पुरा हुन्थ्यो। त्यसपछि दिदीको हत्या भयो, यस्तो भयो भन्ने परिवारको सदस्यहरू उजुरी गर्न प्रहरीकोमा या कतै जाने गर्नुभयो कि के भयो?
हाम्रो त जुन दिनदेखि दिदीको हत्या गरियो त्यो दिनदेखि नै अब हामी एक खालको चाहिँ न्यायको खोजीमा छौँ होइन। हाम्रो दिदीलाई चाहिँ मारिएपछि पनि 6 दिनसम्म मेरो दिदीको लास चाहिँ घरमै थियो। त्यो सबलाई चाहिँ सेभ गरिएको थिएन किनभने त्यहाँको सबै विद्यार्थीहरू, त्यहाँको टिचरहरू, त्यहाँको गाउँले मान्छेहरू उनीहरूको माग भनेको चाहिँ अब मेरो परिवार त बोल्न सक्ने अवस्थामा थिएन। उनीहरूको माग भनेको चाहिँ एउटा निर्दोष विद्यार्थी, एउटा निर्दोष बच्चा, जो बालिका होइन, एउटा चाहिँ सामाजिक कार्यकर्ता, उसलाई चाहिँ हत्या गर्यो, राज्यले हत्या गर्यो, त्यसको यथार्थ छानबिन हुनुपर्छ र चाहिँ दोषीमाथि कारवाही हुनुपर्छ र यथार्थ रिपोर्ट पनि हुनुपर्छ भनेर माग राख्दै सबै विद्यार्थी, शिक्षक र गाउँका चाहिँ अभिभावकहरूले घेरेर त्यो सबलाई बसिएको थियो। 6 दिनसम्म एकखालको आन्दोलन जस्तै सबलाई अगाडि राखेर अब गाउँमा यता काठमाडौँ आउन सक्ने, अब उता अब सदरमुकामसम्म आउन सक्ने हैसियत पनि भएन। अब अलि टाढै छ हाम्रो, अलि दुर्गम क्षेत्रै छ होइन, अनि त्यही गाउँमै एक खालको आन्दोलन जस्तो चाहिँ भएको थियो। त्यसपछि जब काठमाडौँबाट केही रिपोर्टरहरू गए, केही मानवाधिकारकर्मी पत्रकारहरू गए, उनीहरूले रिपोर्ट गरे, अनि त्यसपछि अब धेरै दिन लासलाई राखेर नि अब के गर्ने र बाँकीको आन्दोलन अब पछि गर्ने हो भनेर, अनि छ दिनको दिनमा त त्यो लासलाई चाहिँ त्यो सब सेभ गरिएको थियो। र त्यसपछि हामी तत्कालै यता चाहिँ मेरो बुवा चाहिँ जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दिनुभएको थियो, तर तत्कालै उजुरी लिन मानेनन्। पछि एक खालको प्रेसर पछि केही समयपछि त्यो उजुरी दर्ता भयो र लामो समयपछि अनुसन्धान प्रक्रिया अगाडि बढेन। पछि फेरि एक खालको दबाबपछि नै अनुसन्धान प्रक्रिया अगाडि बढ्यो र अदालतले चाहिँ केही मान्छेहरूलाई दोषी पनि ठहरायो र उसलाई चाहिँ समातेर अनुसन्धान पनि गर्यो र एक वर्ष जेल पनि राख्यो। पछि चाहिँ ऊ पूर्व चेक लागि राखेको थियो, पछि ऊ चाहिँ एक खालको सफाइ लिएर ऊ निस्क्यो। त्यो भनेको उनीहरूले देखाउनलाई गरेका हुन् होइन, अब शक्तिमा छन् उनीहरू अहिले पनि बालवाला नै हुन्, त्यस कारणले गर्दा उनीहरूलाई छुन सकेको छैन सेनाले। जो शक्तिमा थिएन उसलाई समातेको जस्तो गरी देखायो र शक्तिमा हुने मान्छेलाई चाहिँ फेरि पनि गरेन भन्ने खालको हो। त्यसो भएर अहिले हामी पुनरावेदनसम्म पनि आयौँ, त्यहाँबाट नि अब हामीले हारियो। त्यसपछि हामी त्यहाँभन्दा माथि चाहिँ गएका छैनौँ र अहिले अन्तर्राष्ट्रिय मानव अधिकार समितिमा चाहिँ हामी त्यहाँ चाहिँ हामीले रिट हालेका छौँ। फेरि
के भएको छ त्यहाँनिर चाहिँ?
त्यहाँ भर्खरै गएको छ, त्यसको त्यहाँको थप अब प्रक्रिया अगाडि बढेको छैन। धेरै भए भर्खरै भनेको लगभग एक वर्ष जस्तो त हुन लाग्यो। अब त्यहाँबाट चाहिँ अब खास केही आइसकेको छैन, त्यहाँ प्रक्रिया अगाडि बढ्दै होला।
कतिको न्याय पाइन्छ होला जस्तो लाग्छ यति सबै हुँदाखेरि देशभित्रै?
होइन, अब यो नियमित कानुनबाट त हामीले न्याय पाउँदैनौँ नै होइन, किनभने हामीसँग धेरै प्रमाणहरू पनि छैनन्, उनीहरू बलियो छन्। त्यस कारणले गर्दा अब यसबाट न्याय पाइन्छ भन्ने अब आशा त अब मरि नै सक्यो नि, किनभने अब एक खालले चाहिँ अब मुद्दा हारेको जस्तै पनि भयो। र अब झन् अन्तर्राष्ट्रिय समितिबाट त्यस्तो धेरै आशा त छैन, तैपनि हामी एक कोसिस गऱ्यौँ भन्ने मात्र। हामीले त्यो समिति बनाएर केही जिल्लामा कामहरू गरिरहेका छौँ, त्यो साथीहरूलाई कसरी काउन्सिलिङ गर्ने होइन, कसरी उहाँहरूलाई नयाँ जीवन देखाउने भन्ने खालको चाहिँ, उहाँहरूलाई कसरी सहयोग गर्न सकिन्छ, यस्तो हामीले अलि नयाँ तरिकाले काम गर्न खोजेका छौँ, गरि पनि रहेका छौँ। अनि यो योजनी हिंसामा काम गर्ने जति पनि अन्य सङ्घ संस्थाहरू छन् उहाँहरूसँग समन्वय गरिरहेका छौँ होइन। अनि यो आयोगमा पनि जुन आयोग बन्यो, आयोग बनेर चाहिँ अब लैङ्गिक मैत्री ढङ्गले उसले काम गर्न सकेन, योजनी हिंसा पीडितहरूलाई त खासै उजुरी आउन सक्ने वातावरण पनि बनाएन, र त्यहाँ पनि धेरै साथीहरूले उजुरी हाल्नुभएको छ, त्यो हाम्रो सहयोगले पनि हाल्नुभएको छ धेरै ठाउँहरूमा होइन। अब हामीले काम गरेका छौँ गरे छैनौँ भन्ने होइन, हामीसँग डाटाहरू पनि छन्। तर अब यो त राज्यले नै छुट्यायो नि त, यातना पीडित र योजनी हिंसा पीडित जो व्यक्तिहरू छन् उनीहरूलाई चाहिँ यो अन्तरिम राहत प्रक्रिया जुन अगाडि बढ्यो त्यति बेला नै यी दुईवटा पीडितहरूलाई, यातना पीडित र बलात्कृत महिलाहरू अर्थात् योजनी हिंसा पीडितहरूलाई कुनै पनि राहतको कार्यक्रम ल्याएन। त्यस कारणले गर्दा चाहिँ यति छन् है भन्ने डाटा आउन सकेन, खुल्न सकेन। यसको अर्थ भनेको राज्यले नै उनीहरूलाई एक एक स्टेप फेरि पनि अर्को अन्याय गरिसक्यो। त्यो भनेको उसले के खालको चाहिँ कुरालाई स्थापित गरिदियो भने, नेपालमा कुनै पनि मान्छेहरूलाई यातना दिएको थिएन र कोही पनि मान्छेहरू बलात्कृत भएका थिएनन् अर्थात् योजना हिंसा परेका थिएनन् भन्ने कुरालाई स्थापित गरिदियो, अर्थात् चाहिँ त्यो गरिदियो। किनभने यदि छन् भने त उसले राहतको प्याकेज कार्यक्रममा ल्याउनु पर्थ्यो नि त। त्यस कारणले गर्दा त्यति धेरै बहसको विषय पनि बनेन यो, त्यति धेरै मान्छेले कुरा पनि उठाएनन्, त्यो भएर यो मुद्दा छायामा पर्याप्त देखियो। त्यति मात्र होइन, हामीले अझै उठाइरहेको कुरा त जस्तै मेरो दिदीको हकमा हेर्नुहुन्छ भने उहाँ बलात्कृत भएर मारिनु भएको छ होइन। अब अहिले हामीले मुद्दा चलाउँदाखेरि पनि अब पहिला हामीलाई त्यस्तो ज्ञान पनि भएन, अहिले अलिक पछाडि भयो, अब हत्यामा मात्र मुद्दा चल्यो होइन, तर बलात्कारमा चलेन। त्यस कारण म के चाहन्थेँ भने बलात्कार सहितको चाहिँ हत्या भएको हो भनेर चाहिँ कुरालाई स्थापित गरेर त्यो ढङ्गले मुद्दा लड्न चाहन्थेँ, तर त्यो टुट्यो। अब यस्ता केसहरू धेरै छन्, जति पनि महिलाहरू नियन्त्रणमा लिएर मारिएका छन् ती सबै नियन्त्रणमा लिएर मारिएका महिलाहरूलाई बलात्कारपछि मात्र हत्या गरिएको छ भनेपछि यी थुप्रै इस्युहरू छन् यो बिचमा, यो विषयमा काम गर्ने। अहिले अब बाँचेका बलात्कृत महिलाहरूलाई त सामाजिक जीवन अब कसरी जिउने होइन, उनीहरू किन खुल्ने, के आधारमा खुल्ने, खुलेर के हुन्छ, अब थुप्रै खालका प्रश्नहरू छन्। उहाँहरू आफ्नो जीवनमा चाहिँ अब अगाडि बढिरहनु भएको छ, घर परिवारलाई समेत थाहा छैन कतिपय व्यक्तिहरूको होइन, भोलि ती व्यक्तिहरू नानीहरूको चाहिँ आफ्नो सामाजिक सुरक्षा र व्यक्तिगत सुरक्षाको पनि त ग्यारेन्टी गर्नु पऱ्यो नि त। त्यस कारणले गर्दा हामीले धेरै कुराहरू खुलाएका छैनौँ, तर हामी सबै ठाउँमा छौँ।
सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भयो, उजुरी सङ्कलन गर्ने काम पनि सक्यो होइन। अब आयोगले चाहिँ खास गरी यौन हिंसामा परेका, बलात्कारमा परेका त्यस्ता खालका केसहरू, महिलाहरू लक्षित गरेर जुन महिलाहरू मारमा पर्ने गरी भएका घटनाहरू छन्, तिनीहरूलाई कसरी हेर्नुपर्छ होला जस्तो लाग्छ?
लैङ्गिक मैत्री अर्थात् यौनजन्य हिंसामा परेका महिलाहरूलाई केन्द्रित राखेर कुनै पनि कार्यक्रम गरेको हामी पाउँदैनौँ। उनीहरू जिल्ला जिल्लामा कार्यक्रममा जान्छन्, त्यहाँ सबै खालि सोलो डोलो मान्छेहरूलाई भेट्छन्, एक दुई घन्टाको कार्यक्रम गर्छन्, फर्किन्छन् होइन। भनेपछि त्यो खालको वातावरणै छैन। पहिलो कुरो उनीहरूले अब केही मुद्दाहरू आएका छन्, जति पनि थिए ती मुद्दाहरू अझै पनि उजुरीमा उनीहरूले पहिलो उजुरीमा ल्याउन सकेनन्। त्यो भनेको उनीहरूले त्यो खालको वातावरण सिर्जना गर्न नसकेर हो। अब उनीहरूको अनुसन्धान प्रक्रिया नै अलिक छुट्टै हुनुपर्छ। अलि चाहिँ पहिलो कुरो त महिला चाहियो होइन, अनि त्यो क्षेत्रमा अलिकति चाहिँ अनुभव भएको कर्मचारीहरू ल्याउनु पर्यो। अब उनीहरूलाई खुल्ने खालको चाहिँ अब साइकोसोसल काउन्सिलिङ, अब चाहिँ मनोपरामर्श गरेर हुन्छ कि के हुन्छ, ती थुप्रै खाने कुराहरू गर्नुपर्नेछ। अब तर त्यो अब उसँग समय पनि छैन, स्रोत साधन पनि छैन होइन, उनीहरूसँग जनशक्ति पनि छैन। अब यस्तै यस्तै उत्तरहरू आउँछन्। त्यस कारणले गर्दा हामीले दिएको सुझावको आधारमा उनीहरूले काम गर्छन् भन्ने त होइन, तर विशेष ढङ्गले हेरिनुपर्छ। उनीहरूका प्रमाणहरू पनि सबै नष्ट भएका छन्, जुन चाहिँ नियमित कानुनले चाहिँ 35 दिने हतम्यात भनेको छ होइन। अब त्यो हतम्यातको कुरा पनि यहाँ लागु हुँदैन। अब भले अहिले चाहिँ हटेर 6 महिनाकै कति भन्ने भएको छ, तर अब यहाँ त 10 वर्ष 20 वर्ष भइसक्यो। त्यस कारणले गर्दा कुनै पनि प्रमाणहरू हुँदैनन् यौनजन्य हिंसा परेका महिलाहरू एज अ सबै द्वन्द्वका जति पनि पीडितहरूको चाहिँ छ, ती कसैको पनि प्रमाणहरू छैनन्, सबै नष्ट भइसकेका छन्। त्यसै कारणले गर्दा आयोग बन्नु परेको हो, नियमित कानुनले काम नगरेको कारणले गर्दा। तर अब अलि त्यो भित्र पनि जति पनि द्वन्द्व पीडितहरूको मुद्दा छ, त्यो भित्र पनि यौनजन्य हिंसामा परेका महिलाहरूको अलिक विशेष ढङ्गले हेर्नुपर्छ।
तपाईँ अहिले द स्टोरी किचनले उत्पादन गरेको साहस रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रममा नेपालमा 10 वर्षसम्म भएको सशस्त्र द्वन्द्वका बेला नेपाली महिलाले भोगेका यौनजन्य हिंसा र बलात्कारका बारेमा कुराकानी गर्दैछौँ। द्वन्द्वकालमा तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबाट मानवाधिकार उल्लङ्घनका घटना धेरै भएका छन्। सत्य निरूपण तथा मेलमिलाप आयोग गठनका लागि बनेको ऐनले द्वन्द्वकालमा महिलामाथि भएका यौनजन्य हिंसा र बलात्कारका घटनालाई मानवाधिकार उल्लङ्घनको जघन्य अपराध हो भनेको छ। त्यसै गरी सर्वोच्च अदालतले यस्ता घटनामा क्षमादान नगर्न आदेश जारी गरेको छ। यस्ता घटनाका सम्बन्धमा पीडित महिलालाई न्याय दिलाउन कस्ता चुनौती छन् त? अधिवक्ता काशीराम ढुङ्गानासँग साथी सुजाताले गर्नुभएको यो कुराकानी सुनौ।
हिजोका द्वन्द्वका घाउहरूलाई, समस्याहरूलाई सम्बोधन गर्न लागि खासै प्रयास गरिएन, राज्यका तर्फबाट भनौँ, नेपाल सरकारका तर्फबाट गरिएन। त्यो नगर्नुको पछाडि धेरै कारणहरू होलान्। राजनीतिक रूपमा चाहिँ आफू फसिन्छ भन्ने, व्यक्तिगत रूपमा चाहिँ आफू चाहिँ फसिन्छ भन्ने कुरा होला। ती कारणहरूले गर्दा चाहिँ ती आयोगहरू 8 वर्षमा बनेनन्। 8 वर्षपछि जुन आयोगहरू बने, जुन आयोगहरू बन्नको लागि कानुनको निर्माण गरियो, बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 जुन आयो, त्यो ऐन आइसकेपछि पीडितहरूले, अन्य मानवाधिकारवादी व्यक्तिहरूले, वकिलहरूले त्यो ऐनलाई चुनौती दिए अदालतमा कि यो ऐन वृहत शान्ति सम्झौता र अन्तर्राष्ट्रिय मानवाधिकार सम्बन्धी कानुनहरू जसलाई नेपालले अनुमोदन गरेको छ, ती थुप्रै कानुनहरूको मापदण्डहरूको सन्दर्भमा यो ऐन चाहिँ उपयुक्त छैन। ती आयोगले तयार पारी नेपाल सरकारलाई दिएका रिपोर्टहरू पनि कार्यान्वयन हुन सक्ने सुनिश्चितता त्यसमा थिएन भने त्यो चुनौती अदालतमा दिइसकेपछि अदालतले पनि न्याय निरूपण गर्यो र पीडितहरूले माग गरे बमोजिम ऐनलाई संशोधन गर्नु भन्यो र अहिलेसम्मको आजको स्थितिसम्म आउँदा त्यो ऐन संशोधन भएको स्थिति छैन। नेपालमा एउटा प्रभावकारी किसिमका आयोगहरू बन्नुपर्छ जसले विगतलाई सम्बोधन गर्न सकोस् र सङ्क्रमणकालीन न्याय प्रक्रियालाई एउटा टुङ्गोमा पुर्याओस्, दिगो शान्तिको दिशामा अगाडि पुर्याओस्, अब सम्भव होला जस्तो म देख्दैन।
जसरी जसरी हामीले कुरा गरिरहँदाखेरि एकातिर आएका त्रुटिहरू पनि होला नि, सरकारले सहयोग नगरेको उपेक्षाका कुराहरू पनि होला नि, तर महिलाहरूले चाहिँ कसरी बुझ्न सक्छन् जो आफै घाइते भएर वर्षौँदेखि चाहिँ यातना खपेर बसेका, अहिले बाहिर सहजै खुलेर भन्न सक्दैनन् मलाई या मैले त्यति बेला यस्तो खालको यातना भोगेको थिएँ भनेर, बलात्कार भएका महिलाहरूले मलाई खुलेर चाहिँ यस्तो गरेको थिएँ भनेर भन्न सक्ने अवस्था छैन अहिलेसम्म हेर्दाखेरि, त्यस्तो कुराहरूलाई चाहिँ कसरी लिनुपर्छ होला, कसरी गर्न सकिन्छ?
वास्तवमा अन्तर्राष्ट्रिय अनुभवले देखाएको कुरा के हो भने, जस्तै 40 बढी देशहरूमा सङ्क्रमणकालीन न्यायका संयन्त्रहरू स्थापना भइसकेका छन्। सफल हुन् असफल हुन्, दक्षिण अफ्रिकामा, पेरुमा, सियरालियोनमा, थुप्रै देशहरूमा यस्ता आयोगहरू बनेका छन्, र त्यहाँको अनुभव हामीले सङ्गाल्न सक्नु पर्थ्यो। किन त्यहाँका आयोगहरू असफल भए, के तिनीहरूले प्रक्रिया अप्नाएका थिए र असफल हुन गए, या सफल भएको उदाहरण राम्रो उदाहरण छ भने, जस्तै दक्षिण अफ्रिकाकै कुरा गरौँ, त्यो कसरी सफल हुन सक्यो भन्ने शिक्षा लिएर हामीले यहाँ गर्नुपर्ने थियो, त्यो हुन सकेन। धेरै पुराना कुराहरूलाई, पुराना अपराधहरूलाई चाहिँ सम्बोधन गर्नुपर्ने हुन्छ, पुराना घाउहरूलाई चाहिँ घाउहरूमा मलम लगाउनु पर्ने हुन्छ। त्यसैले यो संवेदनशील प्रक्रिया हो र संवेदनशीलता अप्नाउनु पर्ने हुन्छ, र यसमा चाहिँ हिजो द्वन्द्वका समयमा बालबालिकाहरूमाथि भएका अपराधहरूमा बालबालिकाहरूको उजुरी लिने, बालबालिकाहरूसँग अन्तर्वार्ता लिने, या उनीहरूको विषयमा छानबिन गर्ने, बुझ्ने कुराहरू छुट्टै तरिकाले बालमैत्री वातावरणमा रूपमा गोप्य त्यसरी गर्नुपर्ने हुन्छ भने, महिलाको इस्यु पनि संवेदनशील इस्यु हो। त्यसैले महिलाका उजुरी सङ्कलन गर्ने, महिलाहरूमाथि हिजो के बितेको थियो, के भएको थियो भन्ने कुराको सूचना लिनको लागि त विशेष प्रक्रिया अप्नाइनुपर्छ। त्यसै गरी अन्य व्यक्तिहरूको चाहिँ त्यसरी उजुरी सङ्कलन गर्ने या सूचना लिने एउटा प्रक्रियाको निर्धारण हुनुपर्ने थियो, त्यो किसिमको संवेदनशीलता अप्नाएको देखिएन। यति हुँदा पनि ल ठिक छ, शान्ति समितिलाई नै उहाँहरूले फेरि बनाउनु भयो भने, शान्ति समितिमा कर्मचारीको व्यवस्था, महिला कर्मचारीको व्यवस्था, छुट्टै रुमको व्यवस्था, पर्याप्त समयको व्यवस्था हुनुपर्ने थियो, त्यो पनि हुन सकेन। त्यसो भएको हुनाले धेरैभन्दा धेरै यस्ता महिलाहरूका पीडाहरू, ती घटनाका बारेका उजुरीहरू यो आयोगमा अहिले परिसकेको होला जस्तो मलाई लाग्दैन।
हामीले हेर्दाखेरि पनि 50,000 उजुरी भनेको धेरै उजुरी हो। अब भएका या आएका उजुरीहरूलाई नै कसरी व्यवस्थापन गर्न सकिन्छ, कसरी हेऱ्यो भनेदेखि चाहिँ महिलाका त्यस्ता घटनाहरू जसलाई चाहिँ सम्बोधन गर्ने क्रममा सहज हुनसक्छ?
अब अहिले आएर आयोगहरूले चाहिँ त्यस्ता उजुरीहरू मध्येमा प्रारम्भिक छानबिन थालेको बतायो। प्रारम्भिक छानबिनका साथसाथमै उसले एउटा कार्यविधि पनि निकाल्यो, कस्ता उजुरीहरूको फर्दर छानबिन गर्ने, आगामी अरू थप छानबिन गर्ने, कस्ता उजुरीहरू चाहिँ आयोगको छानबिनको दायराभित्र पर्दैनन् र त्यसलाई तामेलीमा राख्ने भनेर कार्यविधि निकाल्यो। र कार्यविधि निकाल्दाखेरि उसले के त्यसमा के एउटा कानुनी व्यवस्था गर्यो भने, प्रमाण द्वन्द्वको समयमा भएको थियो भन्ने कुरा प्रमाण नभएको, द्वन्द्वरत पक्षहरूबाट भएको थियो भन्ने कुरा प्रमाण नभएको, त्यस्ता उजुरीहरूलाई चाहिँ तामेलीमा राख्ने भनेर भन्यो। जबकि उजुरीको आह्वान गर्दाखेरि पर्याप्त प्रमाणहरू समेत राखेर तपाईँहरूले उजुरी दिनुहोस् भनिएन, एउटा फारम बनाइयो सरसर्ती, 1-2 खाली स्पेस राखेर त्यो फारम भर्नुहोस्, तपाईँहरूले धेरै कुराहरू त्यहाँ प्रमाण कागज आदि इत्यादि केही पनि राख्नु पर्दैन, जस्ट तपाईँहरूले जाने नाम, आफ्नो घटना, मिति जति थाहा छ त्यो कुरा राख्नुहोस्, हामी आयोगहरू स्वयं तपाईँहरूको घर गाउँमा आउँछौँ र त्यति बेला तपाईँको साक्षीहरूको बयान लिउँला, तपाईँहरूसँग थप बयान लिउँला, तपाईँहरूसँग भएका कागजपत्र आदि इत्यादिहरू लिउँला भन्ने कुरा गर्यो। र अहिले आएर उसले त्यो किसिमको चाहिँ प्रमाण नपुगेको अवस्थामा चाहिँ तामेलीमा राखिदिने भन्ने कुरा चाहिँ गरेको सुहाउँदैन, र यस विषयमा चाहिँ अदालतमा, सर्वोच्च अदालतमा पनि मुद्दा परिसकेको छ, र सर्वोच्च अदालतले पनि अन्तरिम आदेश जारी भइसकेको अवस्था छ कि यो तामेली जुन कार्यविधि ल्याएको छ त्यो चाहिँ उपयुक्त छैन भन्ने सन्दर्भमा। यसमा अब सुनवाई हुँदै गर्ला, के हुन्छ, अदालतले के बोल्ला, राज्यसँगै कतिपय कागजपत्रहरू होलान्, प्रहरी निकाय जति त्यति बेलाको एउटा द्वन्द्वरत पक्ष हो, सेना एउटा द्वन्द्वरत पक्ष हो, माओवादी एउटा द्वन्द्वरत पक्ष हुन् होइन, यी आधिकारिक निकायहरू हुन्, उहाँहरूसँग भएका दस्तावेजहरू सङ्कलन गर्ने, राष्ट्रिय मानवाधिकार आयोगले 100 घटनाहरूमा, 1,000 घटनाहरूमा चाहिँ अनुसन्धान गरिसकेको छ र कतिपय घटनाहरू अहिले पनि अनुसन्धानको दौरानमा छन्, उहाँहरूसँग त्यो इन्फर्मेसन लिने र त्यो इन्फर्मेसन लिन सक्ने वातावरण बनाउने, किनभने अहिले त वातावरण नै छैन, सबै यस्ता यी सङ्घ संस्थाहरूले आयोगप्रति खासै विश्वास गरिसकेको अवस्था छैन, आयोगले पनि, राष्ट्रिय मानवाधिकार आयोगले पनि सबै इन्फर्मेसन दिन सक्ने अवस्था देखिएको छैन, यसभन्दा अगाडि पनि उहाँहरूले मागेको अवस्थामा चाहिँ पीडितको सूचनाको सुरक्षा भएको अवस्थामा मात्रै हामी दिन सक्छौँ भन्ने कुरा गरेको छ। अदालतले अदालतमा विचाराधीन मुद्दाहरू चाहिँ आयोगमा जान सक्दैन भनेर फैसला गरिसकेको अवस्था छ। त्यसो भएको हुनाले एउटा वातावरण चाहिँ बनाउनुपर्छ, एउटा विश्वसनीय वातावरण बनाउनुपर्छ, ताकि आयोगले यी उजुरीहरूको छानबिन प्रभावकारी रूपमा गर्न सक्छ, वास्तवमै गर्न सक्छ। उहाँसँग यो एउटा शक्ति छ, उहाँहरूसँग चाहिँ एउटा विज्ञता छ, उहाँहरूसँग पर्याप्त साधन स्रोत छ, उहाँहरूसँग त्यो किसिमको एउटा संरचना छ भन्ने कुरा चाहिँ प्रमाणित हुन सक्नुपर्छ। आयोगहरू आफै असन्तुष्ट छन् सरकारप्रति कि केही पनि छैन, हामीसँग सरकारले बजेट दिएन, साधन स्रोत दिएन, कर्मचारी दिएन, उहाँहरूले आफै भनिराख्नु भएको छ। यो सन्दर्भमा कसरी अब बाँकी बचेको 3 महिना या थपै उहाँले 1 वर्षको अवधि पाउनुभयो भने पनि यत्रो उजुरीहरूमा कसरी अनुसन्धान गर्न सक्नुहोला? एउटा उजुरीको अनुसन्धान गर्न प्रहरी कार्यालय, जो कि कत्रो लामो समयदेखि एउटा संस्थागत भएको संरचना हो, अदालत कयौँ वर्ष लाग्छ भने होइन, एउटा आयोग अस्थायी निकाय, त्यसलाई त पर्याप्त साधन स्रोत र मानवीय जनशक्ति नहुँदासम्म त यो सम्भव जस्तो लाग्दैन।
उहाँ हुनुहुन्थ्यो अधिवक्ता काशीराम ढुङ्गाना, साथी सुजाता ढुङ्गानासँग कुराकानी गर्नुहुँदै। 10 वर्ष लामो सशस्त्र द्वन्द्वका बेला यौनजन्य हिंसा भोगेका र बलात्कृत भएका महिलाहरू अहिले पनि स्वास्थ्य उपचार र न्यायको पर्खाइमा छन्। आफूमाथि भएका घटनाका बारेमा बाहिरभन्दा थप हिंसा खप्न उनीहरू बाध्य छन्। अझै पनि महिलाले आफूमाथि भएका घटनाका बारेमा खुलेर भन्न सक्ने सहज वातावरण बनेको छैन। हवस् त, आजका लागि साहस रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई कार्यक्रम कस्तो लागेको छ? हामीलाई 01501079 कार्यालय समयमा फोन गरेर बताउनु हुन अनुरोध छ। त्यसै गरी इमेल चलाउनुहुन्छ भने thestorykitchen@gmail.com इमेल लेख्न सक्नुहुन्छ। त्यस्तै द स्टोरी किचनको फेसबुक पेजमा गएर पनि प्रतिक्रिया लेख्न सक्नुहुन्छ। यसै अनुरोधसँगै कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने संगीता मयूर, रोसा श्रेष्ठ, पूर्णानन्द शर्मा, गणेश बस्नेत, सलिना उप्रेती र सुजाता ढुङ्गानासँगै म जया लुइटेललाई साहसको यस अङ्कबाट बिदा दिनुहोस्। नमस्कार, अर्को कार्यक्रममा फेरि भेटौँला।